कार्यक्रम मसियाको कथाको पर्खाइमा आफ्नो रेडियोको नजिकै बस्नुहुने मेरा मित्र तपाईँलाई म हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्र्याउँछु। म हुँ पौलस र तपाईँले अब 15 मिनट मसँगै बिताउनुहुनेछ कार्यक्रम मसियाको कथा सुन्दै। र आज म तपाईँलाई एउटा मिठो गीत पनि बजाउनेछु। आज अब तपाईँका कुनै पनि प्रतिक्रिया जिज्ञासाहरू भएमा कार्यक्रमको अन्त्यतिर म ठेगाना बताउनेछु। तपाईँले कापी कलम लिएर त्यो ठेगाना टिपेर मलाई पत्रचार गर्न सक्नुहुनेछ। र अहिले भने आउनुहोस् तपाईँ र म मिलेर सुनौ कार्यक्रम मसियाको कथा, यसको 55 भाग। अघिल्लो भागमा येशूले गाउँतिर जाँदै गरेका दुईजना मानिसहरूलाई धर्मशास्त्र व्याख्या गर्नुभएको थियो। जब उहाँले तिनीहरूलाई धर्मशास्त्रको व्याख्या गर्दै हुनुहुन्थ्यो, अचानक वचनहरू जीवित भए, नयाँ अर्थसँग जीवित। अब प्रेरितहरू कहाँ येशूले आफैलाई प्रकट गर्ने समय आइसकेको थियो। भाग 55।
जब उहाँ गाउँमा पुग्नुभयो तब येशू अझै अगाडि जान लागे जस्तो गर्नुभयो। उनीहरूले भने, साँझ पर्न लागेको छ, हामीसँगै बस्नुहोस्। येशू उनीहरूसँग बस्न सहमत हुनुभयो। खानाको समयमा येशूले रोटी लिएर आशिष माग्नुभयो, भाँचेर तिनीहरूलाई दिनुभयो। तब एकछिन रोकिएर तिनीहरूले येशूका आँखामा हेरे। त्यही समयमा उनीहरूले उहाँलाई प्रभु भनी चिने। उहाँ येशू हुनुहुन्छ, मृत्युबाट बौरी उठ्नुभयो। येशू ख्रीष्ट प्रभु र मालिक, साँच्चै चिहानबाट पुनरुत्थान हुनुभएको थियो। त्यसको लगत्तै येशू जानुभयो, उनीहरूका आँखाबाट अदृश्य बन्नुभयो। ती मानिसहरू एक अर्कालाई हेर्दै थिए। उनीहरूले जे देखे र अनुभव गरे त्यो घटनाले उनीहरू झनै वल्ल परे। त्यसपछि उनीहरू एक आपसमा कुरा गर्न थाले। कसरी उहाँले हामीसँग कुरा गर्दा हाम्रो हृदय प्रज्वलित भएको थियो, केही पनि नभए जस्तो गरी कुरा मात्रै गरेर उनीहरू बसिरहन सकेनन्। उनीहरू तुरुन्तै उठे र यरुसलेमतर्फ लागे। उनीहरूले 11 चेलाहरू र अरू विश्वासीहरूलाई भेटे। जब इम्माउसका दुईजना पनि उनीहरू कहाँ पुगे, उनीहरूले सबै कुरा बताए। अरूले पनि प्रभुलाई देखेका रहेछन् भने क्लियोपास र साथीले थाहा पाए। हप्ताको पहिलो दिनको साँझ चेलाहरू ढोका बन्द गरेर एउटा कोठामा बसेका थिए। उनीहरू धार्मिक अगुवासँग डराएका थिए। त्यही रात अचानक येशू उनीहरू कहाँ देखा पर्नुभयो र भन्नुभयो, तिमीहरूलाई शान्ति। चेलाहरू भूत भनेर डराए, तर येशूले तिनीहरूलाई शान्त पार्नुभयो। अर्को पललाई पर्खँदै चेलाहरू शान्त रहे। चेलाहरू येशूको वरिपरि उभिए। येशूले बिस्तारै आफ्नो हात पसार्नुभयो। चेलाहरूले हेरे। जब उनीहरूले काँटीका डोबहरू देखे तब प्रभु क्रुसमा झुन्डिदाको पल याद गरे। त्यसपछि येशूले आफ्नो कपडा हटाउनुभयो। बिस्तारै बिस्तारै आफ्नो कोखा चेलाहरूलाई देखाउनुभयो। उनीहरूले एक एक गर्दै येशूको कोखामा भएको चोटलाई निहाले। रोमी सिपाहीले कोर्रा हानेका आफ्ना चोटहरू देखाइसकेपछि येशूले चेलाहरूलाई आफ्नो नजिक आउन दिनुभयो। आफ्नो शरीर साँच्चै मासु र हड्डीकै शरीर हो भनी थाहा पाउन् भनी छुन पनि दिनुभयो। यो घटना एकदमै अकल्पनीय थियो, तर बिस्तारै चेलाहरूले उहाँ येशू नै हुनुहुँदो रहेछ भनी महसुस गरे। उहाँ वास्तवमा मृत्युबाट बौरी उठ्नुभएको थियो। जब चेलाहरूमा खुसियाली र रमाहट छायो तब येशूले पनि उनीहरूसँग उसिनेको माछाको भोजन गर्नुभयो। चेलाहरूले अझै पनि धेरै कुरा बुझ्न बाँकी नै थियो। ख्रीष्ट येशू मसीहबाट मुक्ति आउँछ भन्ने सुसमाचार यिनै मानिसहरूले संसारभरि फिजाउनु पर्ने थियो। येशूले चेलाहरूसँग कुरा गरिरहनुभयो, उनीहरूलाई धर्मशास्त्रको प्रकाश दिँदै जानुभयो। सुसमाचार घोषणा गर्दा उनीहरूले के गर्नुपर्ने हो भन्ने कुरा ध्यान दिएर सिकाउनुभयो।
तिमीहरूलाई शान्ति, जसरी पिताले मलाई पठाउनुभयो त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदैछु।
यति भनिसकेर येशूले उनीहरूमाथि श्वास फुकिदिनुभयो र हरेकसँग बोल्नुभयो,
पवित्र आत्मा ल्याऊ।
येशू एक एक गर्दै हरेक चेलाको नजिक जानुभयो, रोकिनुभयो, हरेकको आँखामा हेर्नुभयो र हरेकको काँधमा आफ्नो हात राखेर नजिक खिच्नुभयो, उनीहरूलाई फुक्नुभयो। सबै चेलाहरू चुपचाप खडा रहे। कुनै पनि चेलाले यो अनुभव व्यक्त गर्न शब्द पाउन सकेनन्। अनौठो भयो। सबै चेलाहरू अर्कै भए। उनीहरू नै हुन् तर फरक। उनीहरूले आफूमा पवित्र आत्मा हुनु भनेको के हो सो छिट्टै सिक्नेवाला थिए। तिनीहरूमा एउटा शक्ति आएको थियो जसको व्याख्या गर्न सकिँदैन थियो। यस्तो शक्ति थियो जसले चेलाहरूलाई सुसमाचार घोषणा गर्न शक्ति दियो, यस्तो शक्ति जसले बिना डर मृत्यु अंगाल्नु परे तापनि येशूको काम गर्न सक्ने बनायो। येशू देखा पर्नुहुँदा थोमा अरू चेलाहरूसँग थिएनन्। जब अरू चेलाहरूले थोमालाई भेटे, उनीहरूले प्रभुलाई भेटेको कुरा बताए, थोमाले उनीहरूलाई विश्वास गरेनन्।
जब म आफै उहाँको हत्केलामा प्वाल देख्नेछु र कुखामा आफ्नो हात छिराउनेछु तब मात्र म तपाईँलाई विश्वास गर्नेछु।
आठ दिनपछि थोमा सहित सबै चेलाहरू एकै ठाउँमा थिए, कोठाका ढोकाहरू बन्द थिए। यीशु उनीहरू कहाँ देखा पर्नुभयो।
तिमीहरूलाई शान्ति।
थोमा डरले अलि पछाडि हटे। उनले बोलेका ती दृढ शब्दहरू, ती अविश्वासका शब्दहरू अहिले लाजलाग्दा भए। येशू थोमाको नजिक जानुभयो।
थोमा, काँटीले प्वाल पारेका मेरा हातहरू हेर र तिम्रो औँलाई यहाँ राख, तिम्रो हात बढाएर मेरो कोखामा हाल, शङ्का नगर तर विश्वास गर।
हे मेरो प्रभु र मेरो परमेश्वर।
थोमा, तिमीले मलाई देखेको कारणले म माथि विश्वास गरेका हौ। धन्य हुन् तिनीहरू जसले मलाई देखेका छैनन् र पनि विश्वास गर्छन्।
एघारैजना चेलाहरू गालिलमा आआफ्नो घरमा फर्के। येशूले उनीहरूलाई त्यहीँ भेट्नु भन्नुभएको थियो। घर पुगेपछि पत्रुसले माछा मार्न जाने निर्णय गरे। उनी र अरू केही मानिसहरूले रातभरि जाल हाने तर केही पनि पाउन सकेनन्। मिरमिरे उज्यालो हुन लाग्दा उनीहरूले किनारमा एउटा मानिस उभिए जस्तो देखे, तर को हो भनी चिन्न सकेनन्। त्यस मानिसले उनीहरूलाई बोलायो।
बालकहरू हो, तिमीहरूसँग केही माछा छन्?
अहँ छैन, रातभरि जाल हान्यो तर एउटा पनि माछा पक्रन सकेनौ।
जाललाई ढुङ्गाको दाहिनेतिर हान अनि माछाहरू भेट्टाउनेछौ।
त्यस मानिसले भने अनुसार जाल हाने। जाल हान्ने बित्तिकै यति धेरै माछा परे कि उनीहरूले जाल तान्न पनि सकेनन्। चेलाहरू चकित भए। योहन्नाले उदाउँदै गरेको सूर्यको किरणमा त्यस मानिसलाई नियालेर हेरे। आश्चर्यचकित भई उनका आँखा हेरेको हेरे भए र उनी पत्रुसतिर फर्के।
हेर त, उहाँ त प्रभु हुनुहुन्छ।
सधैँ जोसिएर अगाडि बढ्ने पत्रुसले आफ्नो लुगा समेत फालेर पानीमा हाम फाली किनारतिर पौडिन थाले। अरूहरूले माछा डुङ्गामा हाले र गरुङ्गो डुङ्गालाई किनारा लगाउन थाले। येशूले अगाडि नै केही माछा पोलेर राख्नुभएको थियो। ती मानिसहरूलाई येशूले भर्खरै मारेका केही माछाहरू ल्याउन लाउनुभयो र प्रभुले उनीहरूको लागि खाना तयार पार्नुभयो। किनारमा बसेर खाना खाँदै येशू र चेलाहरूले कुराकानी गर्नुभयो। मृत्युबाट बौरी उठेपछि प्रभु चेलाहरू कहाँ देखा पर्नुभएको यो तेस्रो पटक थियो। खाना खाइसकेपछि पत्रुसलाई अप्ठ्यारो लाग्यो। उनी र प्रभुको बीचमा केही थियो। येशूको एकदमै दुःखद घडीमा पत्रुसले उहाँलाई इन्कार गरेका थिए। पत्रुसलाई अहिले के बोलौँ भनी मुखमा आएकै थिएन, तर के भन्नुपर्ने हो येशूलाई थाहा थियो। उहाँले पत्रुसलाई उसको पुरानै नाउँ काढेर बोलाउनु भयो।
योहन्नाको छोरो सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्छौ?
पत्रुसले प्रभुलाई अरूले भन्दा बढी प्रेम गर्छु भने कसरी भन्न सक्थे? अरूले त छोडेर भागेका थिए, तर उनले त चिन्दै चिन्दिन भने अभिशाप बोकेका थिए।
ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ,
मेरा पाठाहरूलाई खुवाऊ।
पत्रुसको लागि त प्रभुसँग अझै काम बाँकी नै थियो। जसरी असल गोठालो येशूले आफ्ना भेडाहरू अर्थात् चेलाहरूलाई वास्ता गर्नुभयो, त्यसरी नै पत्रुसले पनि गर्नुपर्ने थियो। तर पत्रुस एकदमै उत्सुक भए र येशू फेरि बोल्नुभयो।
योहन्नाको छोरो सिमोन, के तिमी मलाई प्रेम गर्छौ?
ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु,
मेरा भेडाहरूको हेरचाह गर। योहन्नाको छोरो सिमोन, के तिमी मलाई प्रेम गर्छौ?
प्रभु, तपाईँ सब कुरो जान्नुहुन्छ, म तपाईँलाई माया गर्छु भने तपाईँलाई थाहा छ,
मेरा भेडाहरूलाई चराऊ।
तीन पटकसम्म आफ्नो प्रेम र इमान्दारिता भन्न येशूले पत्रुसलाई लगाउनुभयो। तीन पटकसम्म? के यो तीन पटक उनले गरेको तीनवटा इन्कारको बदलामा थियो? पत्रुस धेरै दुखित थिए। पत्रुसले आफ्नो भित्री हृदयमा प्रभुले क्षमा दिनुभएको कुरा थाहा पाएका थिए। एकदमै गम्भीर भएर अहिले येशूले पत्रुसलाई सचेत गराउनुभयो, उनको कठोर मृत्युको लागि सचेत गराउनुभयो।
पत्रुसले मृत्युको बारेमा सोचेका पनि थिएनन्। उनी आफ्नो आत्मामा खिन्न भई उनको हृदय टुट्यो। येशूले उनलाई गहिरो प्रेम गर्नुहुन्छ भन्ने जानेर उनी झन बढी नमजा माने।
स्वरको प्रशंसामा बजाइ मिठो धुन सबै धन्दा मिठो लाग्छ सुन पाचुन्जेलसम्म तिम्रै गीत गाउन पाऊ सबै भन्दा मिठो लाग्छ सुन पाचुन्जेलसम्म तिम्रै गीत गाउन पाऊ छैन मैले तिमलाई बाइबल खाली हातमा पढ्दै जाँदा तिम्रो रूप पाउँछु मेरो साथमा मन पर्छ मलाई फेरि लिन आउँछु भन्ने लिन आउँदा तयार भई बस्ने मान्छे धन्ने वचन पुरो देख्या छु भइरहेको तै पनि यो मन भा छैन चनाको वचन पुरो देख्या छु भइरहेको तै पनि यो मन भा छैन चनाको
सबैभन्दा मिठो लाग्छ यसु नाउ गाउँदै थिए त्रिलोक प्रधान. यसलाई लिएका थियौँ नयाँ आशिष एल्बमबाट. श्रोतावृन्द, हाम्रो कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ? कृपया हामीलाई पत्रचार गर्नुहुन अनुरोध गर्दछौँ. हाम्रो ठेगाना यस्तो छ तपाईँको निम्ति: कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल. इमेलको ठेगाना meroistory@gmail.com. त्यो थियो meroistory@gmail.com. हामीलाई एसएमएस गर्ने ठेगाना हो. तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई टिएलएम लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्. त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि टिएलएम लेखेर स्पेस दिनुहोस्. त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्. श्रोतावृन्द, आज कार्यक्रमको अन्त्यतिर हामी आइपुग्यौँ. त्यसैले अहिलेसम्म मलाई तपाईँले निकै सुन्नुभयो, धेरै धन्यवाद भन्छु. र मलाई रेकर्डिङमा सहायता गर्नुहुने मित्र खिमनलाई धन्यवाद दिन्छु. त्यस्तै गरेर नाट्य प्रस्तुतिमा सहायता गर्नुहुने मित्रहरू सुभाष प्रधान, ज्वेल भुजेल, प्रकाश तामाङ र जोमेश तामाङलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु. र भोलि तपाईँको रेडियोमा कार्यक्रम मत्स्यको कथाको 56 अर्थात् अन्तिम भाग लिएर म पौलस पुनः उपस्थित हुनेछु. तबसम्म तपाईँका पलहरू शुभ रहन्. मलाई बिदा दिनुहोस्. नमस्ते.